रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
कर्णाली प्रदेशको साक्षरता दर 77% रहेको तथ्याङ्क सार्वजनिक। माध्यमिक तहमा भर्ना दर 55.8%।
भेरी नदीमा स्मार्ट मोक्षघाटका लागि वृन्दनगरमा गरिएको महायज्ञमा 94,83,000 संकलन भएको आयोजकको भनाई, 43,66,000 उठाउन बाँकी।
प्रतिनिधि सभामा पहिलो पटक सांसद र प्रधानमन्त्री बीच प्रत्यक्ष रूपमा प्रश्नोत्तर। सरकार कुनै पनि प्रकारको अनियमितता प्रति नरम नहुने प्रधानमन्त्रीको दावी।
र नेपाली महिला टोली थाइल्याण्डमा जारी T20 क्रिकेटको फाइनलमा प्रवेश। उपाधिका लागि आज घरेलु टोलीसँग भिड्ने। हिमाल, पहाड, तराई, कोही छैन पराई। बिहानको भेरी खबरबाट सविता जीसी र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। कर्णाली प्रदेशको साक्षरता दर 77% रहेको तथ्याङ्क सार्वजनिक भएको छ। शिक्षा विकास निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको शैक्षिक सूचक 2074 कर्णालीका 15-60 वर्षका उमेर समूहका 77.6% नागरिक मात्रै साक्षर रहेको तथ्याङ्क सार्वजनिक भएको छ। निर्देशनालयको शैक्षिक सूचकमा कर्णालीमा पूर्व प्राथमिक तहका विद्यार्थी भर्ना दर 64.1% रहेको उल्लेख गरिएको छ। यस्तै प्राथमिक तहमा 97.7%, निम्न माध्यमिक तहमा 84.9% भर्ना दर रहेको कर्णालीको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शैक्षिक सूचक उल्लेख रहेको छ। यसै गरी सूचकमा भर्ना दर माध्यमिक तहमा भने 55.8% रहेको उल्लेख रहेको छ।
कर्णाली प्रदेशका 10 जिल्लामा सामुदायिक विद्यालयहरूलाई चालू आर्थिक वर्षमा भौतिक सुधारका लागि 53,50,00,000 रुपियाँ छुट्याइएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले विद्यालय भौतिक सुधार कार्यक्रमका लागि बजेट छुट्याएको जानकारी दिएको हो। कर्णाली प्रदेशका शिक्षा विकास निर्देशक भक्तबहादुर ढकालले 10 प्रादेशिक निर्वाचन क्षेत्रगत प्रदेश स्तरीय नमुना विद्यालय विकास कार्यक्रमको 32 कोठाका लागि 16 करोड रकम छुट्याइएको बताउनु भएको छ। यस्तै प्रादेशिक निर्वाचन क्षेत्रको माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाको कार्यक्रम सञ्चालन पूर्वाधार निर्माणमा 24 कोठाका लागि 7,20,00,000 विद्यालय भौतिक पूर्वाधार निर्माणमा 100 कोठाका लागि 20 करोड रकम छुट्याइएको जनाइएको छ। प्रादेशिक निर्वाचन क्षेत्रमा विद्यालय खेलकुद मैदान निर्माण विकास र विस्तारमा 24 कोटाका लागि 2,40,00,000, सामुदायिक क्याम्पसहरूलाई पूर्वाधार निर्माणमा 24 कोटाका लागि 2,40,00,000 रकम छुट्याइएको छ। यस्तै जिल्लाहरूमा स्नातक तहको प्राविधिक र व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माणमा 10 कोटाका लागि 5 करोड र विशेष शिक्षा सञ्चालित विद्यालयहरूको भौतिक मर्मतमा 10 कोटाका लागि 50,00,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेत जिल्लामा विभिन्न 7 कार्यक्रमका लागि 21 करोड बजेट छुट्याइएको छ। यसैबीच कर्णाली प्रदेशमा चालू आर्थिक वर्ष 2075-76 विद्यालय भौतिक सुधार अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले बजेटको सही सदुपयोग गर्न निर्देशन दिनुभएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शिक्षाका विषयमा स्थानीय तह अझ धेरै जिम्मेवार हुने भन्दै प्रदेश सरकारले समन्वय गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधान अध्यापक लगायत सरकारवालाको सहभागिता रहेको छ।
भेरी नदीमा स्मार्ट मोक्षघाट स्थापनाका लागि आर्थिक सहयोग जुटाउन भन्दै गत असोजमा वीरेन्द्रनगरमा गरिएको धार्मिक महायज्ञको आयव्यय सार्वजनिक गरेको छ। भेरीगङ्गा धार्मिक महायज्ञ सम्पन्न भएको झण्डै 5 महिनापछि आयोजक समितिले पत्रकार सम्मेलन गरी सम्पूर्ण रकम सार्वजनिक गरेको हो। 10 दिनसम्म सञ्चालन गरिएको महायज्ञमा 94,83,000 भन्दा बढी रकम संकलन भएको कोषाध्यक्ष लीलाराम सुवेदीले जानकारी दिनुभयो। महायज्ञमा श्रीयन्त्र बिक्रीबाट 4,26,000, कथा वाचन कार्यक्रमबाट 69,56,009 र बाँस बिक्रीबाट 1,00,000 नगद प्राप्त भएको छ। यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलर रावलले मन्त्रालयको तर्फबाट 20,00,000 दिने कबुल गरिएको समेत गरी कुल 94,83,507 रकम संकलन गरिएको हो। यस्तै महायज्ञ सञ्चालनमा विभिन्न शीर्षकमा गरी 24,11,399 रकम खर्च भएको कोषाध्यक्ष सुवेदीको भनाइ छ। महायज्ञका दिन कबुल गरेको रकम मध्ये 43,66,000 उठ्न बाँकी रहेको उहाँको भनाइ छ। यस्तै स्मार्ट मोक्षघाट स्थापनाका लागि निर्माण सामग्री उपलब्ध गराउने वचन दिएका दाताहरूबाट जम्मा 2,25,000 बाँकी रहेको छ। रकम भुक्तानी गर्न बाँकी रहेका दाताहरूले काम सुरु गर्ने बित्तिकै रकम दिने वचन दिएका कारण पनि सबै रकम संकलन हुने उहाँको विश्वास रहेको छ। पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले यस क्षेत्रमा स्मार्ट मोक्षघाट निर्माणको परिकल्पनाको सुरुवात मात्र आफूहरूले गरेको बताउनु भएको छ। प्रदेश सरकार स्थानीय निकाय सबैले यसको निर्माणका लागि पहल गर्न आवश्यक रहेको भन्दै उहाँले मोक्षघाट बनाउन 25 करोड अनुमानित खर्च लाग्ने बताउनु भएको छ। मोक्षघाटमा शव अन्त्येष्टि गर्न इलेक्ट्रोनिक मेसिन दाउरा र धर्म तथा परम्परा अनुसारको विशेष व्यवस्था गर्ने लक्ष्य लिएको छ।
सुर्खेत प्रहरीले बहुमूल्य पत्थर ढुङ्गा सहित 5 जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा बाङ्गेसिमल 0 पोइन्ट नजिकै 5 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीकाले सुर्खेतका प्रवक्ता एवं डिएसपी प्रदीप छेत्रीले बताउनुभयो। कालीकोटबाट सुर्खेत आउँदै गरेको BA-X-3572 नम्बरको स्कर्पियो गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको 11.500 किलोग्राम बहुमूल्य ढुङ्गा बरामद गरिएको डिएसपी छेत्रीको भनाइरहेको प्रहरी सहायक निरीक्षक विजय पुनको नेतृत्वमा खटिएको 6 जनाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका 5 जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणले दैलेखको भैरवी गाउँपालिकाले प्रस्ताव गरेको सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमलाई स्वीकृत गरेको छ। अब चालु आर्थिक वर्ष 75-76 भैरवे गाउँपालिकामा 10,31,00,000 बराबरको विद्युतीकरण कार्य सम्पन्न हुने भएको छ। गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले गाउँपालिकाको तर्फबाट 1,03,00,000 बाँकी नेपाल सरकारको तर्फबाट गरी जम्मा 10,31,00,000 लगानीमा गाउँपालिकामा विद्युतीकरणको कार्यक्रम अगाडि बढ्ने बताउनु भएको छ। सामुदायिक ग्रामीण विद्युतीकरण नियमावली 2071 कुनै पनि स्थानीय तहले विद्युतीकरणका लागि 10% रकम विनियोजन सहित आवश्यक प्रक्रिया समेत पूरा गरी माग गरेमा बाँकी 90% रकम नेपाल सरकारले अनुदान स्वरूप उपलब्ध गराउने उल्लेख रहेको छ। अध्यक्ष बुढाले नेपालका 753 स्थानीय तहमध्ये भैरवी गाउँपालिका यस्तो कार्यक्रम स्वीकृत हुने पहिलो रहेको दावी पनि गर्नुभएको छ।
वीरेन्द्रनगर 4 खोर्केकोला स्थित जिरो ड्याम नजिकको पक्की पुलको भग्नावशेषमा काठे पुल बन्ने भएको छ। 1 दशकदेखि अलपत्र रहेको पुल वीरेन्द्रनगर 4 भैनम सामुदायिक वन र वडा नम्बर 5 रामजानकी सामुदायिक वन उपभोक्ता समूहले काठे पुल बनाउने निर्णय गरेका हुन्। काठे पुल निर्माण भएपछि खोर्के खोलादेखि चिसापानीसम्म आउजाउ गर्न सजिलो हुने भएको छ। माघको महिनाभित्र काठे पुल बनाउने 2 सामुदायिक वनले सहमति जनाएका छन्। भैरम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर बहादुर कार्कीले दुवै वनले पुलका लागि आवश्यक पर्ने काठहरू उपलब्ध गराउने सहमति भएको छ। हाललाई काठे पुलबाट काम चलाइने र आगामी वर्ष पक्की पुल बनाउन पहल थालिने वडा नम्बर 4 वडा अध्यक्ष नीलकण्ठ खनालले बताउनुभयो।
सबैको मन सुने रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशको साक्षरता दर 77% रहेको तथ्याङ्क सार्वजनिक, माध्यमिक तहमा भर्ना दर 55.8%, भेरी नदीमा स्मार्ट मोक्षघाटका लागि वीरेन्द्रनगरमा गरिएको महायज्ञमा 94,83,000 संकलन भएको आयोजकको भनाइ, 43,66,000 उठाउन बाँकी लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
प्रतिनिधि सभा बैठकमा पहिलो पटक सांसद र प्रधानमन्त्रीबीच प्रत्यक्ष रूपमा सवाल जवाफ भएको छ। सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संसद नियमावली अनुसार पहिलो पटक शुरू भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उहाँले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति नरम नहुने दावी गर्नुभएको छ। पहिलो प्रश्नकर्ताका रूपमा सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैर कानूनी रूपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ माग्नु भएको छ। प्रधानमन्त्रीले यसबारे आवश्यक छानबिन गरी सत्य तथ्य पत्ता लगाई सरकार कानून बमोजिम अघि बढ्ने बताउनुभयो। दोस्रो प्रश्नकर्ताका रूपमा सांसद डाक्टर मिनेन्द्र रिजालले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउनुभएका पूर्व प्रधानमन्त्री द्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो भनी प्रश्न गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यसबारे काङ्ग्रेसका नेतासँग छलफल भइरहेको भन्दै दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताउनु भएको छ। सांसद गगन थापाले प्रधानमन्त्रीले चाहे पूर्व सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास हुने भन्ने जिज्ञासामा प्रधानमन्त्रीले संसदको सर्वोच्चता र कानूनको सर्वोच्चतालाई सबैले स्वीकार्य गर्नुपर्ने बताउनुभयो। डाक्टर केसीसँग गरेको सम्झौता विपरीत हुने गरी संसदीय समितिले प्रतिवेदन पेश गरेको भन्दै सरकारप्रति विश्वास बढाउन सहमति अनुसार विधेयक ल्याउनु पर्ने सांसद थापाको माग रहेको छ।
बर्दियामा लागू औषध ब्राउन सुगर सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। राजापुर नगरपालिका चार बगर साइटबाट 10 ग्राम ब्राउन सुगर खैरो हिरोइन सहित भारतीय नागरिक पक्राउ परेका हुन्। भारत लखिमपुर जिल्ला इन्द्रनगरका 27 वर्षीय हरजित सिंहलाई ब्राउन सुगर सहित पक्रेको बर्दियाका प्रहरी प्रमुख सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोली र इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले सिंहलाई पक्राउ गरेको हो।
चिकित्सा शिक्षाको विषयलाई लिएर 16 पटक अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीलाई इलामबाट काठमाडौँ लगिएको छ। पुष 25 गतेदेखि इलाममा अनसन थाल्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै काठमाडौँ पुर्याइएको हो। डाक्टर केसीको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ। उहाँलाई आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। सरकारले आफूसँग गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै केसीले 16 पटकको अनसन थाल्नु भएको हो। सरकारले भने केसीसँग भएको सहमति अनुरूप नै चिकित्सा शिक्षा विधेयक ल्याएको दावी गरेको छ।
जुम्लामा बजारमा अनुगमनपछि बरामद गरेका म्याद सकिएका सामान नष्ट गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटेका म्याद नागेका सामान जिल्ला प्रहरी कार्यालय परिसरभित्र नष्ट गरिएको हो। कोकोकोला ठुलो सानो गरी 40 थान, स्प्राइट ठुलो सानो गरी 10 थान, दालमोट 20 प्याकेट, सेन्चुरी मेक्स मसला 21 र तयारी माछा 12 थान नष्ट गरिएको हो। बजार अनुगमनबाट 13,825 रुपियाँ बराबरको सामान बरामद गरी नष्ट गरेको प्रशासनको भनाइ छ। यसअघि पनि पुष 19 गतेदेखि 23 गतेसम्म जुम्लामा बजारमा गरिएको अनुगमनका क्रममा 32 वटा पसलबाट 12,500 मूल्य बराबरको सामान बरामद गरी नष्ट गरेको खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले जनाएको छ। यसैबीच गएको साउन महिनादेखि जुम्लाका अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र पाउन सकेका छैनन्। महिला विकास कार्यालय खारेजी हुनु र स्थानीय तहबाटै परिचय पत्र दिने काम नभएका कारण पनि अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र पाउन नसकेका हुन्।
जुम्ला जिल्लाको खारपुनाथ गाउँपालिका वडा नम्बर 5 ले स्थानीयलाई घरमै पुगेर सामाजिक भत्ता वितरण गरेको छ। जनतालाई गाउँघरमा सरकार भएको अनुभूति दिलाउनका लागि खारपुनाथ गाउँपालिकाले सेवाग्राहीको घर घरमा पुगेर सुरक्षा भत्ता वितरण गरेको दावी गरेको छ। निर्धारित समयभन्दा ढिलो भए पनि सामाजिक सुरक्षा भत्ता पाउने सबै सेवाग्राहीलाई घरमै पुगेर वितरण गरिएको गाउँपालिकाका नायब सुब्बा कृष्ण रोकायले बताउनुभयो। खारपुनाथ गाउँपालिका वडा नम्बर 5 का 551 जना सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई चौमासिक भत्ता वितरण गरिएको उहाँको भनाइरहेको छ। 70 वर्षभन्दा माथिका 80 जना, 264 जना बालबालिका र 207 जना 60 वर्ष माथिका सेवाग्राहीलाई भत्ता वितरण गर्न 18,50,000 बजेट खर्च भएको छ।
तपाईँ अहिले सबैको मनसुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वीरेन्द्रनगरमा इलाका कार्यालय सुर्खेतको उद्घाटन भएको छ। एक समारोहका बीच कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वीरेन्द्रनगर 3 जुम्ला रोडमा इलाका कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्दै कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले रासायनिक विषादीको प्रयोग अहिलेको चुनौती बनेको बताउनु भएको छ। मुख्यमन्त्री शाहीले विषादी मिश्रित खाद्यान्न आयात प्रतिस्थापन गर्नका लागि कर्णालीमा कृषि उत्पादकत्व बढाउनु पर्ने बताउनु भएको छ। कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सहकारीका माध्यमबाट कर्णालीको समृद्धि सम्भव रहेको बताउनु भएको छ। वित्तीय पहुँच, रोजगारी वृद्धि, महिला सहभागिता र सहकारी मार्फत दिगो विकासका क्षेत्रमा काम गर्ने कार्यालयले जनाएको छ।
निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादा क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका पदाधिकारीको पूर्ण बैठकले मर्यादा क्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ। आयोगले संवैधानिक निकायका पदाधिकारीको मर्यादा क्रम सरकारका कर्मचारी भन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान मर्यादा समेत आँच आउने ठहर गरेको छ। मर्यादा क्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रिया, संघीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनलाई आधार मान्नुपर्ने जनाइएको छ। सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादा क्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादा क्रम सम्बन्धित निकायका प्रमुखको मर्यादा क्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ।
बेहरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा जारी टी20 क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सेमी फाइनलमा नेपालले इन्डोनेसियालाई 92 रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। नेपालले दिएको 120 रनको लक्ष्य पछाडिको इन्डोनेसियाका 11 ओभरमा सबै विकेट गुमाउँदै 27 रनमै समेटिएको हो। इन्डोनेसियाका युलियाले 13 रन बाहेक अरूले पनि दोहोरो अङ्क बनाउन सकेनन् भने 5 खेलाडी शून्यमा आउट भएका थिए। र सारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 3 विकेट गुमाएर 119 रन मात्र बनाएको हो। नेपालका लागि सीता राणा मगरले सर्वाधिक 48 रनको योगदान दिँदा इन्दु वर्माले नटआउट 37 रन जोड्नु भएको हो। नेपालले उपाधिका लागि आज घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो सेमी फाइनलमा युएईलाई 49 रनले हराउँदै थाइल्यान्डले फाइनलमा पुगेको हो। सन् 2007 अन्तर्राष्ट्रिय सहभागिता जनाएको नेपाल 12 वर्षपछि सिनियर महिला क्रिकेटको फाइनलमा पुगेको हो। यसअघि नेपाली महिला टिमले 19 वर्ष मुनिको प्रतिस्पर्धामा 3 पटक उपाधि जित्दै ह्याट्रिक गरे पनि सिनियर तहमा भने सेमी फाइनलमा भन्दा अगाडि बढ्न सकेको थिएन।
र अखिल नेपाल फुटबल संघ इन्फाका पदाधिकारीले आफूहरूमाथि लागेको भ्रष्टाचारको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। पत्रकार सम्मेलन गरी एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले 4 जिल्लाका अध्यक्षहरूले लगाएको भ्रष्टाचारको आरोपमा कुनै पनि सत्यता नभएको दावी गर्नुभएको छ। उहाँले यसबारे सरकार र एएफसीले छानबिन गरे सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। कार्यक्रममा एन्फाले वर्तमान नेतृत्वले गरेका कामहरूको विवरण पनि सार्वजनिक गरेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङका अध्यक्षले पुस 11 गते पत्रकार सम्मेलन गरी नेतृत्वले भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशको साक्षरता दर 77% रहेको तथ्याङ्क सार्वजनिक। माध्यमिक तहमा भर्ना दर 55.8%।
भेरी नदीमा स्मार्ट मोक्ष घाटका लागि वीरेन्द्रनगरमा गरिएको महायज्ञमा 94,83,000 संकलन भएको आयोजकको भनाई। 43,66,000 रकम उठाउन बाँकी।
प्रतिनिधि सभामा पहिलो पटक सांसद र प्रधानमन्त्री बीच प्रत्यक्ष रूपमा प्रश्नोत्तर। सरकार कुनै पनि प्रकारको अनियमितता प्रति नरम नहुने प्रधानमन्त्रीको दावी।
र नेपाली महिला टोली थाइल्यान्डमा जारी टी20 क्रिकेटको फाइनलमा प्रवेश। उपाधिका लागि आज घरेलु टोली थाइल्यान्डसँग भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र डिलु राउत पनि विदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।